کیسا ہے نور چھایا مدنی مذاکرے میں،
کیسا ہے نور چھایا مدنی مذاکرے میں، کیسا ہے نور چھایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں۔
الحمدللہ رب العالمین، والصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله۔ نويت سنة الاعتكاف۔ جب کبھی داخل مسجد ہونے کی سعادت پائیں، اعتکاف کی نیت ضرور فرمائیں۔ نیت دل کے ارادے کو کہتے ہیں، دل ہی میں نیت کر لیجئے میں نے سنت اعتکاف کی نیت کی۔ دل میں نیت کرنے سے نیت ہو چکی، اب افضل یہ کہ زبان سے بھی کہہ لیں، زیادہ اچھا ہے۔ تو اعتکاف کی نیت کے بعد جب تک آپ مسجد میں رہیں گے اعتکاف کا ثواب ملے گا، جب مسجد سے باہر نکلیں گے تو یہ نفل اعتکاف ختم ہو جائے گا، دوبارہ جب داخل مسجد ہوں نئے سرے سے اعتکاف کی نیت کرنی ہوگی۔ دیکھیے، مسجد میں کھانا پینا، سونا، سحری، افطار، آب زمزم شریف پینا، دم جاؤ پانی پینا، نیاز کرنا وغیرہ اسی صورت میں جائز ہوتے ہیں جبکہ اعتکاف کی نیت کی ہو۔ نیت نہیں کی تھی، افطار سامنے آ گیا تو اب نیت کر لیجئے، افطار کر لیجئے۔ تاہم ثواب کے لیے نیت کرنی چاہیے، مناسب طریقہ یہ کہ پہلے اعتکاف کی نیت ثواب کے لیے کریں اور پھر کچھ ذکر و درود کر لیں، چاہے تو بارہ بار درود شریف پڑھ لیں، اب بھلے آپ کھائیں پیے افطار کریں۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ الحمدللہ، آج رمضان شریف کا دسواں روزہ، عشرہ رحمت کا آخری روزہ ہے، اس کی بھی اب تھوڑی دیر رہ گئی ہے۔ دسویں روزے کی مناسبت سے مکتبۃ المدینہ کے رسالہ ضیاء درود السلام پیج نمبر 4 سے فرمان آخری نبی صلی اللہ علیہ وسلم نمبر 10، جو مجھ پر ایک دن میں 1000 بار درود پاک پڑھے گا وہ اس وقت تک نہیں مرے گا جب تک جنت میں اپنا مقام نہ دیکھ لے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
میرا نام محمد بلال رضا تاری ہے۔ میرا امیر اہل سنت سے سوال یہ ہے کہ اگر کوئی بندہ روزہ رکھے اور صدقہ فطر واجب ادا نہ کرے تو کیا اسی صورت میں اس کی روزہ ہو جائے گی؟
روزہ ہو جائے گا، فرض ادا ہو جائے گا اس کا، البتہ یہ وعید ہے کہ جب تک صدقہ فطر نہیں دیتا روزہ زمین و آسمان کے درمیان لٹکا ہوا ہوتا ہے، صدقہ فطر اس کی قبولیت کا سبب بنتا ہے۔ تاہم یہ کہ اس کا فرض جو ہے وہ ادا ہو جائے گا اگر صدقہ فطر اس پر واجب ہے تو۔ صدقہ فطر واجب نہیں ہے تو اس کے لیے یہ نہیں ہے، جو میں نے آپ کو روزہ لٹکا ہوا ہے نا معلق جو بتایا، یہ اس کے لیے کہ جس پر صدقہ فطر واجب ہے پھر بھی ادا نہیں کرتا۔ صلو علی الحبیب صلی اللہ علی محمد۔
میرا نام غلام محی الدین ہے اور میرا امیر اہل سنت کی بارگاہ میں یہ سوال ہے کہ اگر ہم کسی ایسے فقیر کو صدقہ وغیرہ دیں جس کو صدقہ نہ لگتا ہو تو کیا ہمیں اس کا گناہ ملے گا؟
اب اگر زکوٰۃ ایسے شخص کو جان بوجھ کر دے دی کہ جو حقدار نہیں ہے زکوٰۃ کا، تو زکوٰۃ ہوگی ہی نہیں، दोबारा ज़कात देनी पड़ेगी, और अब नहीं दी तो गुनाहगार होगा, इस पर फर्ज है ज़कात। प्रोफेशनल जो होते हैं इनको तो आम सदका खैरात भी जानबूझकर देना ये भी गुनाह है, कि उसकी वो गुनाह कर रहा है, प्रोफेशन बनाया उसने ज़कात खैरात का, तो हमने उसकी मदद की, तो उसकी मदद नहीं करेंगे तो काम धंधे पे लग जाएगा। तो इसलिए ऐसों को भी खैरात नफल सदका भी ना दिया जाए, जिसका पता कि प्रोफेशनल है, कारोबारी जो भिखारी होते हैं, पेशावर भिखारी इन दिनों ज़्यादा निकल पड़ते हैं, ज्यादा सोच समझ कर गौर करके देना चाहिए।
इसमें तो ये बात तो समझ में नहीं आती कि अच्छे खासे लोग जो है ना वो अपनी गाड़ी में जब सुबह निकलते हैं तो जैसे रेस गाड़ी जिसको कहते हैं ना, चेंज चेंज अपने साथ रख कर निकलते हैं, इनको ये होता है कि रास्ते में जो जो सिग्नल पर हमें भिखारी मिलते रहेंगे हम उन्हें देते चले जाएंगे, वो इसको एक सवाब और नेकी और सुबह सुबह एक नेकी का काम करके जाना उसको ये समझ रहे होते हैं, जबकि वो देखते हैं कि रोज़ाना ये भिखारी सिग्नल पर ही मिलते हैं और मांग ही रहे होते हैं, तो उनको भी चाहिए कि वो इनको देने के बजाय मुस्तहिकीन को तलाश करके उन्हें दे दिया करें।
मुस्तहिक जो है ना ये उम्र भर मुस्तहिक रहता नहीं है, अचानक किसी पर आ पड़ती है और वो बेचारा ऐसा हो जाता है खैरात मांगने वाला, तो वो ना वो सिग्नल पर आकर एक्शन करेगा, एक्टिंग करेगा ना, वो मतलब वो नपे तुले जो जुमले बोलते हैं, जो दे उसका भी भला, ना दे उसका भी भला, सबका भला सबकी खैर, ये रट्टे पिटाए जुमले होते, ये इनकी अलामत होती कि प्रोफेशनल है। बाकी जो वाकई हकदार हुआ जिस पर मुसीबत आ पड़ी और उसको सवाल करने की हाजत पड़ी, तो वो तो अब बोल भी नहीं सकेगा, अल्फाज अदा नहीं होंगे उससे, लड़खड़ाएंगे उसके अल्फाज, अगर कुछ बोलना भी चाहेगा तो रोना आ जाएगा उसको, तो वो मतलब पहचाना चाहिए। लेकिन तकरीबन 99.9 ये प्रोफेशनली होते हैं, एहतियातन में 100% नहीं कहता। तो हिस्सों को देना और गटर में डालना, मुबालगा कर रहा हूँ, देने से क्या मतलब, इनको गुनाह पर मदद है कि ये मजीद इस लाइन में ये लोग और पक्के होते चले जाते हैं।
जिस तरह आप रोजाना जॉब पर जा रहे हैं ना, घर से निकले हैं और जॉब पर जा रहे हैं, काम पर जा रहे हैं, रोजगार पर जा रहे हैं, तो ये भी सुबह घर से निकले हैं, ये रोजगार पर आए हैं, ये भीख मांगना इनका रोजगार बन चुका, तो अब इनको इस हवाले से इनकी मदद करना, ये जरा इनको इनकी इस गलत काम पर मदद करना, ये अल्लाह पाक बचने की तौफीक अता करे।
आमीन। हाँ, बात सूरतें होती हैं कि प्रोफेशनल को देना जायज हो जाएगा, वो जहन में आ रहा था मेरे कि जैसे वो ऐसा है कि अगर इसको नहीं देंगे तो ये बुरा भला बोलेगा, दूसरों के सामने डिग्रेड करेगा, तो इसके शर से बचने के लिए अगर किसी ने दे दिया तो ये जायज है देने वाले के लिए, लेकिन लेने वाले के हक में रिश्वत है ये।
लेकिन आम तौर पे जो दे रहे होते हैं सिग्नल वगैरह पर, वहां तो ये सूरत हाल बनती नहीं है।
देखे ऐसे फकीर मैंने, बिल्कुल दुकान पे वो धरना मारते हैं, अड़ी करते हैं और वो ब्लेडें मारेंगे बदन पर, और बिल्कुल यानी कि ये ड्रामाबाजी मैंने देखी है, तो अब जाहिर है कि बिल्कुल धंधा रोक के और बिल्कुल जान पे आ गया है, इससे को कुछ यानी कुत्ते को हड्डी डालकर वो टाल देना, ये इस तरह हर एक आदमी क्या करे, दिमाग खराब कर देते हैं, कारोबार आदमी गाहक रुक जाए, लोगों का तमाशा बनाए होते हैं, इतने लेगा हम उतने लेगा, नहीं तो यूं करे ऐसे एक्टिंग एक्शन, मतलब दुनिया देखे भाली, अब जिंदगी गुजर गई मेरी, मैंने ये तमाशे देखे जब ये दावत इस्लामी नहीं होती थी, अपना लड़कन लड़कपन बचपन, आप लोगों में से बाजों ने देखे होंगे, एक से देखे ना ड्रामा बाज होते ही है। आदमी क्या करे, यही अंदाज वो मुहर्रम में भी देखा है, मुहर्रम में भी इस तरह के होते हैं, ढोल बजाएंगे और छुरियां लेकर उछल कूद करेंगे वो दुकानदार के सामने, वो देखकर ही टालेगा नहीं तो मर जाएगा बेचारा, देना ही पड़ता है सबको। सल्लू अलैल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
امیر اہل سنت کی خدمت میں ارزگار ہوں۔ یا سیدی، مدنی چینل کے 15 سال پورے ہونے پر نگران شورا کی ترغیب پر اللہ کا شکر ادا کرتے ہوئے 2 نوافل ادا کر کے آپ کو مبارکباد پیش کر رہا ہوں۔ اور حضور، یہ پوچھنا چاہتے ہوں کہ ہمارے مدنی مقصد، مجھے اپنی اور ساری دنیا کے لوگوں کی اصلاح کی کوشش کرنی ہے انشاء اللہ عز و جل، اس میں جو حصہ ساری دنیا کے لوگوں کی اصلاح کا ہے، ایسا لگتا ہے کہ ساری دنیا تک دعوت اسلامی کا پیغام پہنچانے میں مدنی چینل کا بہت بڑا حصہ ہے، اور انشاء اللہ عز و جل عنقریب ساری دنیا تک یہ پیغام پہنچ جائے گا انشاء اللہ۔ حضور، یہ مدنی مقصد عطا کرنے کا خیال کیسے آیا اور کب اور کہاں آیا، یہ ارشاد فرما دیجئے۔ میرے والد صاحب کے لیے بے صاحب مغفرت کی دعا فرما دیجئے، ہم سب کے لیے حاضری مدینہ کی دعا بھی فرما دیجئے۔
آمین۔ اللہ پاک بار بار میٹھا مدینہ دکھائے آپ کو بھی، ہم سب کو بھی۔ اس میں دنیا میں دعوت اسلامی کو عام کرنے میں بے شک مدنی چینل کے ذریعے بھی ہوئی عام، اس سے پہلے بھی دعوت اسلامی کئی ملکوں میں پہنچ چکی تھی، لیکن یہ کہ مدنی چینل سے فائدے ہوئے ہیں، اور کئی ایسے لوگ جو متعارف نہیں تھے دعوت اسلامی سے، وہ مدنی چینل کے ذریعے تعارف ہوا، وہ قریب آئے، ماحول میں آئے۔ اس طرح کے بھی سائی بھائی ہیں، یہاں بھی ایسے بیٹھے ہوں گے جو تاثرات میں بولتے ہیں کہ ہم مدنی چینل پہ دیکھتے تھے تو ہم کو شوق ہوا کہ ہم جا کر فیضان مدینہ میں اعتکاف کریں۔ ہے ایسے کوئی سائی بھائی کہ جو مدنی چینل کے ذریعے اعتکاف؟ دیکھو یہ ہاتھ کتنے اٹھا رہے ہیں، ماشاء اللہ، یہ مدنی چینل کی کمائی سمجھو کہ اعتکاف کا ان کو جذبہ ملا، تو الحمدللہ یوں مدنی چینل کے ذریعے کافی، یعنی کہ دین پھیلانے میں مدد ملی، نمازی بڑھانے میں مدد ملی، سنتوں پر عمل کروانے میں مدد ملی، پورے پورے گھرانے مدنی چینل کے ذریعے میں سمجھتا ہوں دعوت اسلامی کے ماحول سے وابستہ ہوئے ہوں گے اور نمازی بنے ہوں گے۔ تو اس لیے مدنی چینل کا فائدے کا تو کوئی یار انکار تو نہیں ہو سکتا کہ دن دیاڑ سورج کا انکار نابینا ہی کر سکتا ہے، آنکھیارا تو نہیں کر سکتا۔ اس کا فائدہ ہے، مدنی چینل کو چلنا چاہیے، اس کو اللہ پاک چلتا رکھے، ہمیں توفیق دے کہ ہم اس کے لیے جانی مالی جو بھی اثار ہوتا ہے وہ کریں، نہ کہ اس کے لیے ٹائم بھی دیں، لوگوں کو دعوت بھی دیں، اللہ نے مال دیا تو اس پر مال بھی خرچ کریں تاکہ یہ چلتا رہے، کہ ایڈ تو ہے نہیں، یہ چلتا لوگوں کے عطیات پر، فنڈز پر ہے، چندے پر ہے۔ صلو علی الحبیب صلی اللہ علی محمد۔
مولوی صاحب کا مجھے ایک سوال آ، مسجد کے چندے میں اگر زکات ڈی وجے تھی اگے مانو کے خبر نہ ہے تو انہیں چندے شاہ کہ وجے تو اگے وٹھن والے لائے شاہ حکم آ؟
دوبارہ،
مسجد کے چندے میں انہوں نے زکات کی رقم دے دی ہے،
اچھا،
اور اب وہ جو چندہ لینے والے اس کو تو پتہ ہی نہیں ہے، تو اب اس کا کیا ہوگا؟
دینے والے پر کیا ہے؟ ہاں، جو مسجد کی پیٹی میں ڈال دی نا، جکو مسجد کے چندے میں زکات دی وٹھی تو ان کی زکات کہاں نہ تھیندی، پر جکو زکات جکو چندو کری رہے ہے ان کی خبر کہاں ہے، تو ان کے گناہ نہ ملندو، جکو زکات ان میں دینی ہے ان کے کھپے کے یا تو رقم واپس گنی وٹھے، وہ زکات کی نیت سے جکو حقدار ہے ان کے جو مالک ٹھائی دے، یا پھر یہ ہے کہ پلے سے زکات مزید حقدار کے دی دے۔ واللہ تعالی اعلم ورسوله اعلم عز وجل، وصلی اللہ تعالی علیہ وآلہ وسلم، صلوا علی الحبیب صلی اللہ علی محمد۔ یعنی جس نے مسجد کے چندے میں زکات ڈال دی تو اس کی زکات نہیں ہوگی، کیونکہ زکات میں حقدار کو مالک بنانا شرط ہے۔ تو اب یہ کہ چندہ لینے والے کو پتہ نہیں کہ یہ زکات ہے، تو چندہ لینے والا تو گناہگار نہیں ہے، البتہ جس نے ڈالی وہ دوبارہ لے سکتا ہے کہ میں نے آپ کو دے دی ہو تو زکات کی رقم ہے، جبکہ وہ ذرا ہلاک نہ ہوئی ہو، ختم نہ ہوئی ہو، باقی ہو، تو وہ واپس لے سکتا ہے، نکلوا سکتا ہے کہ میں نے زکات دے دی ہے یہ۔ اور پھر یہ کہ کسی حقدار کو مالک کرے، یا پھر یہ کہ اب وہ ہلاک ہو گئی، اب چلا گیا چندہ لینے والا، یا اب اس نے یہ ذہن بنا لے کہ چلو اس کو بھی اپنے رہنے دیتے ہیں، نفل صدقہ ہو گیا، और वो ज़कात किसी हकदार को अदा कर दे तो अब ये ज़कात के फर्ज से सुबुक दोष होगा, फारिग होगा, नफल सद के सवाब मिलेगा कि नहीं, है ना? इंशाल्लाह उम्मीद तो है।
उसको प्रूफ करना पड़ेगा ना कि मैंने आपके चंदे के बॉक्स में ज़कात डाली है, और
वो अलग
भाई मुझे कैसे पता चले कि आपने चंदे के बॉक्स में ज़कात डाली है? बोले मैंने 5,000 रुपये चंदे के बॉक्स में ज़कात के डाल दिए गलती से, मुझे यह चंदे से 5,000 रुपये वापस कर दें। तो उसको तो देने वाला तो पूछेगा तो सही ना, भाई मुझे कैसे पता चलेगा कि आपने 5,000 रुपये डाले? तो उसको सही सबूत देना पड़ेगा ना।
इस पर तो कजा होगी ना, फिर कजा होगी, बाकायदा सबूत देगा।
और जब उसका प्रूफ हो जाए तो फिर वो चंदे का जो भी रकम जमा हो उसमें कोई भी 5,000 रुपये दे दे, वो खास रकम तो नहीं मिल सकती, वो नोटे तो नहीं मिलेंगे उसको।
वो सब जैसे जानता है, बस वो 5,000 रुपये दिए चंदा, और फिर आ गया, अरे यार ये ज़कात कहते हैं, और मसला पता चला, मैंने जो आपको 5,000 दिए थे ना वो ज़कात के, तब जानता है, याद
वो तो एक अलग केस हो गया। लेकिन बॉक्स के अंदर,
बॉक्स अंदर डाला तो फिर जरा बॉक्स पर तो कोई चौकीदारी है नहीं, आकर दावा कर दे तो ये कजा होगी, है ना? उसको शरीर सबूत देना पड़ेगा कि डाला है।
सल्लु अला हबीब
सल्लल्लाहु
तआला। जमात के मुताले कुछ अवामी गलत फहमियां हैं, कुछ मुख्तसर सवाल जवाब हैं। बाज़ लोग वजू करके फौरन मस्जिद में दाखिल होते हैं, जिससे पानी के कतरे मस्जिद के फर्श पर टपकते हैं, क्या मस्जिद के फर्श पर कतरे टपकाने से गुनहगार होंगे?
वजू के पानी के कतरे मस्जिद की जमीन पर टपकाना ये मकरूह तहरीमी नाजायज गुनाह है।
कोई नमाज पढ़ रहा हो और उसकी टोपी गिर जाए, क्या उसके सर पर रख सकते हैं?
नहीं रख सकते, उसकी नमाज में तवज्जो बटेगी।
इमाम के सूरे फातिहा खत्म होने के बाद मुख्तदी क्या आखिर में आमीन कहेंगे?
जी हाँ, आमीन कहेंगे, मगर आहिस्ता
आहिस्ता। किरात वाली नमाज में क्या मुख्तदी तिलावत करेगा?
नहीं करेगा।
बकिया सुन्नतें कहाँ पढ़नी चाहिए, घर या मस्जिद में?
घर भी पढ़ सकता है, लेकिन अब आजकल माहौल ऐसा कि अगर घर में पढ़ने जाएगा तो लोग समझेंगे ये सुन्नतें नहीं पढ़ता, इसलिए मस्जिद में पढ़ी जाए।
जमात की रकत हासिल करने के लिए मस्जिद में भाग सकते हैं?
नहीं, मस्जिद में दौड़ना मना है।
जमात के दौरान किसी का मोबाइल बच जाए, क्या करना चाहिए?
अगर अमले कलील के जरिए, अमले कलील ने देखने वाला ये ना कहे कि ये नमाज में नहीं है, या जन्ने गालिब आ जाए कि ये नमाज में नहीं है, तो ये अमले कसीर कहलाता है। तो अगर अमले कलील के जरिए, मतलब जेब में, अब नमाज पढ़ते पढ़ते बटन यू दबा दिया, उसको खामोश कर दिया, ये पॉसिबल हो तो ये क्या ऐसा कर ले, हर्ज नहीं है।
साइड की जेब में हो तो,
साइड की जेब में हो तो रुकू से उठे समी अल्लाह वलिमन हमीदा यूं तो बात है, लेकिन ये है बहुत मुश्किल, क्योंकि वो बटन शायद इस तरह होता नहीं है, ये जैसे ये साइडों पे होते हैं ना, तो ये करने के लिए यूं जेब में हो तो शायद हो नहीं पाएगा।
ये कवर भी बंद होता है आवाजों का,
कवर भी बंद होता है, ये इतना एक्यूरेट निशाने पर जाए और ये बंद हो जाए
यहाँ से, ये तो नहीं
कम है, और कोई रास्ते भी तो है, इधर इधर भी होते हैं बटन।
वो तो बाजों को मैंने देखा है कि कुछ ना कुछ हाथ डाल के बंद कर देते हैं, हाथ पर लगा कर, कैसे करते हैं इतना इसका तजर्बा नहीं है, लेकिन शायद बंद कर तो लेते। हाँ, ये से साइडें होती है ना, ये मोबाइल की साइडें, इसको दबाते तो साइलेंट हो जाता
है, साइलेंट,
तो वो उनको पता होता है कि ये साइड का बटन है बाहर की तरफ।
अब माहिरीन को पता होता है, माहिरीन जो होते हैं इसके भी माहिरीन होते हैं ना, कहा इसको इस्तेमाल करते करते इसके इसकी इसका डेप्थ बहुत है, गहराई तक के लिए तो पूरा कोर्स करना चाहिए, बाकी जो कहा इसको करते करते कई चीज़ें बंदा खुद ही सीख लेता है, मैंने ये तजर्बा किया है, या कोई कुछ बता देता है, कोई कुछ बता देता है, तो यूँ
अरे कोई भी अमले कलील के जरिए ये,
जी हाँ अमले कलील के जरिए,
अमले
थोड़ा अमल, कसीर माने ज़्यादा अमल, ज्यादा अमल यानी अमल कसीर की तारीफ ये कि देखने वाला ये कहे कि ये नमाज में नहीं है, या उसको जन्ने गालिब ख्याल जम जाए कि नमाज में लगता नहीं है ये, जिससे आप भले एक हाथ से करें, यूं करके यूं यूं बंद करें, देखने वाला यही समझेगा ये नमाज में नहीं है, तो फिर नमाज टूट गई।
अगर अमरे करील के जरिए बंद ना हो सके और आवाज़ ऐसी हो कि सबको डिस्टर्ब कर रही है।
हाँ तो नमाज तोड़नी पड़ेगी, अमल कसीर के जरिए भी करना पड़ेगा, और अकेला पढ़ रहा है नमाज, और ये अभी फोन तान में आ गया है और नमाज में इसके कोई पढ़ रहा है तो ठीक है, और भी आवाजें आ रही होती है, इसको ही बर्दाश्त करें, आइंदा ख्याल रखें।
इसमें अगर आप ये मशवरा दे दें बल्कि ताकीद कर दें कि मोबाइल फोन में अव्वल तो म्यूजिक ही ना रखा जाए, वो तो वैसे ही शरण दुरुस्त नहीं है, यानी मोबाइल फोन साइलेंट करके ही नमाज पढ़े, लेकिन अगर म्यूजिक रखते हैं और कोई खुदा ना खासा गाने की एक इस तरह की ट्यून रखते हैं तो फिर जो मस्जिद के अंदर जो तमाशा हो रहा होता है ना, अल्लाह की पनाह, अल्लाह की पनाह। तो एक तो ये कि अपने आप को भी इस गुनाह से बचाएं कि अपने मोबाइल फोन के अंदर रिंग रख लें, जैसे बेल होती है जिसके बारे में अब अंदाजा है कि ये कोई म्यूजिक नहीं है इस तरह, और फिर जो दीगर जो म्यूजिक वगैरह रखते हैं और इसको ना रखें मोबाइल फोन में। माशाल्लाह माह रमज़ान का 10वां रोज़ा, अश्तर रहमत की आखिरी घड़ियां हैं, जिनके मोबाइल फ़ोन में म्यूजिकल ट्यून है प्लीज़ काइंडली उसको रिमूव करें, उसकी जगह पर रिंग रख लें जो कि बाकायदे सुनने से भी लग जाएगा कि ये रिंग है, ये म्यूजिक नहीं है,
और तौबा भी करें अब तक अगर म्यूजिक सुना है इसका तो दूसरों ने भी सुना आपके वजह से, ये नहीं समझते, नहीं समझते यानी कि बराए रास्त समझाओ ना तब भी नहीं समझते, जो जिनके जहन ही नहीं इतना, या बोलते हैं इसमें कोई अलग ऑप्शन होते हैं, वाइब्रेट भी तो होता है ना,
जी बिल्कुल
होता, होता है, खामोश भी अगर इसको कर दो ना तो भी हल्की सी चीं करके बोलता है कुछ ना कुछ,
वाइब्रेट पे बोलता है,
कुछ करता ही है, बाजू का दिन ये बंद होता तो चीं नहीं करता,
बिल्कुल साइलेंट कर देंगे तो फिर ये
अच्छा। बहरहाल लेके कुछ भी हो म्यूजिक की इजाजत नहीं मिलेगी, अगर इसमें ऑप्शन हो तो होते ही होंगे ना, दूसरे
ऑप्शन होते हैं, अगर नहीं ऑप्शन तो आप मोबाइल, वो मोबाइल क्यों लेते हैं जिनमें कोई ऐसा ऑप्शन ही नहीं है, अगर ऐसा कोई मोबाइल है जिसमें ऑप्शन ही नहीं है आपके पास तो मोबाइल ही ना ले, इसके मतलब मोबाइल तो सैकड़ों मोबाइल मिल रहे हैं, सैकड़ों मॉडल मिल रहे हैं, अगर आपका जहन ये है कि मैंने म्यूजिक नहीं सुनना, मुझे म्यूजिक नहीं चाहिए, तो आपके लिए रास्ते बहुत, अब जिसको माज अल्लाह म्यूजिक ही रखना है, म्यूजिक का शौक है, तो अमीर सुन्नत ने बड़ी प्यारी बात एक दिन शायद फरमाई थी कि ये जो मोबाइल बजता है ना तो ये मोबाइल वाले का तारुफ है,
बिल्कुल इंट्रोडक्शन है इसका। देखो ना ऐसा शख्स जो म्यूजिक का शौकीन है लेकिन अगर इसको इसमें से गाली की आवाज आई है तो ये बोलेगा ऑप्शन नहीं क्या करूं, माँ बहन की गालियां सुनता रहेगा क्या, कभी भी नहीं सुनेगा, अंडरस्टूड है कि तो म्यूजिक तो सुनता है, म्यूजिक भी तो कोई गाली जैसा है ना, गुनाह का काम है ना।
अल्लाह अल्लाह अल्लाह, मस्जिद में जमात से नमाज पढ़ना जरूरी है?
जी हाँ, मस्जिद में नमाज बा जमात पढ़ना जबकि कोई शरीय मजबूरी नहीं तो वाजिब है।
लोग नमाज पढ़ रहे हो तो नमाज के फौरन बाद पीछे की तरफ जाने से गुनाह मिलेगा?
अगर लोगों को परेशानी होती है जैसे कि लोग पीछे नमाज पढ़ रहे हैं तो वो जान पे खड़ा हो गया इसके, और फिर चेहरा करके खड़ा हुआ नमाजी के आगे तो ये चेहरा करने वाला गुनाहगार है, और वैसे ही जान पर खड़ा हो गया कि जल्दी सलाम फेरे तो निकलूँ, नमाजी को भी पता है कि निकलने पर यूँ यूँ कर रहा है तो ये भी एक तशवीश में डालने वाला काम तो है नमाजी को, तो नॉर्मल होकर पीठ करके नमाजी की तरफ बैठ जाए, चेहरा करके ना बैठे, तो निकलना ही क्या जरूरी है, पता नहीं क्यों लोगों को चैन नहीं पड़ता। हाँ जब यानी कि किसी को तकलीफ ना होती हो तो मुंतशिर होना चाहिए, ये अच्छा है ताकि आने वाले को ये यूं ना समझे कि जमात हो रही है, मुगालता ना हो, लेकिन जब इतना रश हो कि बाहर निकल ही नहीं सकते या निकलेंगे तो इसको धक्का लगेगा, उसको टांग लगेगी, तो फिर जिससे नमाज फर्ज पड़ी वहीं सुन्नतें पढ़ लें, नमाजी के आगे से गुजरना बाहर जाने के लिए ये तो बिल्कुल गुनाह का काम है, तो जो सूरत पीछे जाने की कभी गुनाह होगा कभी नहीं होगा तो सूरतें हैं, भीड़ में पीछे जाने की कोशिश ना ही की जाए, तो यही सुन्नतें पढ़ ली जाए, और अगर ऐसी जगह पर भीड़ में साइड में कोई गली टाइप की जगह मौजूद है तो ठीक है उसमें से गुजर जाए, तो मौके की मुनासिबत से ही होगा।
صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
قبر میں دفنانا ضروری ہے یا کوئی اور طریقہ بھی ہے تدفین کا؟
سمندر میں اگر جہاز میں انتقال ہوتا ہے تو جہاز میں بھی کفن وغیرہ کر نماز پڑھا کر اتار دیا جاتا ہے، تو وہ تو تدفین کی صورت مجبوری میں، جب سمندر میں ہو تو ہے، ورنہ یہ کہ زمین کھود کر طریقہ جو ہے وہ یہ، مطلب زمین کھودے اور اس میں اس کو دفن کرے. البتہ آج کل ایک رواج یہ بھی چلا سنا ہے، مطلب کہ وہ قبر پر چار دیواری بنا کر
باکس بنا رہے ہیں، میں نے دیکھا ہے.
ہاں یہ میت میں نے دیکھا نہیں ہے،
میں نے دیکھا حضور.
تو یہ سنت چھوٹی نا، ہاں جائز ہی نہیں ہے.
امیر علیہ سنت کی بارگاہ میں عرض ہے کہ اس شعر کی وضاحت فرما دیں. عرش سے جس پہ تسلیم نازل ہوئی، اس سرائے سلامت پہ لاکھوں سلام.
اس شعر میں اعلی حضرت رحمۃ اللہ علیہ نے حدیث مبارکہ کی طرف اشارہ فرمایا، چنانچہ بخاری شریف کی حدیث سے، بخاری شریف کی حدیث مبارکہ ہے کہ ایک بار جبریل امین علیہ الصلوۃ والسلام نے بارگاہ رسالت میں حاضر ہو کر عرض کی، یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، آپ کے پاس خدیجہ رضی اللہ عنہا برتن لا رہی ہیں جس میں کھانا اور پانی ہے، جب وہ آ جائیں تو انہیں ان کے رب کا اور میرا سلام کہہ دیں، اور یہ بھی خوشخبری سنا دیں کہ جنت میں ان کے لیے موتی کا ایک گھر بنائے جس میں نہ کوئی شور ہوگا نہ کوئی تکلیف. حوالہ بخاری جلد 2 565، پیج نمبر 565، حدیث نمبر 3820. اس حدیث پاک کی طرف اعلی حضرت نے شعر میں اشارہ کیا، عرش سے جس پہ تسلیم نازل ہوئی، اس سرائے سلامت پہ لاکھوں سلام. سبحان اللہ، یعنی وہ خدیجت الکبریٰ جس پر عرش سے سلام آیا، اور سرائے سلامت جنت کا وہ محل کہ جنت کا ہر محل سلامت ہے، تو اس کے لیے یہ خصوصیت بیان کی گئی کہ اس میں نہ شور ہوگا نہ کوئی تکلیف، ایسا محل بی بی خدیجہ الکبریٰ رضی اللہ عنہا کے لیے ہے.
حضور اس کی ایک شرح میں یہ بھی لکھا ہے کہ ام المومنین سیدتنا خدیجہ الکبریٰ رضی اللہ تعالی عنہا نے اس گھر کو جہاں ربی پاک صلی اللہ علیہ وسلم تشریف فرماتے اس کو اتنا پر امن، پر سکون اور راحت والا رکھا تھا کہ اس پورے اس کے خوشی اس میں انعام میں اللہ پاک نے انہیں جنت کے بھی اس گھر کی بشارت دی جہاں شور نہیں ہوگا.
سبحان اللہ، سبحان اللہ، ماشاء اللہ، اس گھر کی فضائیں دیکھی ہم نے،
وہ اس گھر کے وہ
فضائیں، اب وہ بتایا جاتا تھا کہ یہاں مکان عالی شان تھا بی بی خدیجہ الکبریٰ کا رضی اللہ عنہا، یہ مروہ کی طرف باہر نکل کر، اب تو خیر وہ مکان عالی شان چھپا دیا گیا ہے، اس کو بھی زمانہ ہو گیا. میں نے بھی اس گھر مبارک کی زیارت نہیں کی، اس وقت بھی وہاں فرش ہی تھا، بتانے والے بتاتے تھے کہ یہاں مکان عالی شان تھا. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
حضرت صاحب تسیں اعلی حضرت اعلی حضرت نام بہت زیادہ لیندے ہو، ہر جگہ لیندے ہو ماشاء اللہ، تو یہ وجہ کی ہے، تو اعلی حضرت دا تھوڑا جا ذکر مبارک کر دو، بہت شکریہ.
ماشاء اللہ، اعلی حضرت امام احمد رضا خان رحمۃ اللہ علیہ بہت بڑے عالم دین گزرے نے، بہت ہی بڑے مفتی صاحب، اللہ دے ولی، زبردست عاشق رسول، انہاں دے فتاوا رضویہ 30 جلداں وچ ہے، 30 بولتے کہ نہیں 30 کو، 30 جلداں وچ ہے، بڑے بڑے حصے کہ انسان پڑھ بھی نہ سکے کیویں لکھا ہوئے گا، دوجی کتاباں بھی ہیں، ترجمہ قرآن کریم بھی ہے، کنز الایمان شریف، بہت ہی بڑے عالم تھے. اللہ انہاں دے اتے رحمتہ نازل فرماوے، انہاں دے صدقے سانو بے حساب بخشے. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ علیہ وسلم.
پیارے باپا جان آپ کو مدنی چینل کے 15 سال پورے ہونے پر مبارکباد دیتا ہوں، قبول فرمائیے. پیارے مرشد کریم آج ہم سے ماہ رمضان کا پہلا عشرہ عشرہ رحمت جدا ہو رہا. پیارے مرشد کریم دعا کیجئے ہمیں ماہ رمضان کا غم عطا ہو جائے، اس کی قدر کرنا نصیب ہو جائے. پیارے مرشد کریم ڈر لگ رہا ہے کہیں بخشش سے محروم نہ رہ جاؤں، کئی مغفرت سے محروم نہ رہ جاؤں. پیارے مرشد کریم اپنے نیکیوں بھرے ہاتھوں کو اٹھائیے، میرے لیے دعائے مغفرت کیجیے. جزاک اللہ.
اللہ پاک آپ کی بے حساب مغفرت کرے، ہماری بے حساب مغفرت فرمائے اور ہمیں رمضان کا قدردان بنائے. واقعی رمضان شریف آیا اور بس رات دن اتنی تیزی سے گزر رہے تھے کہ احساس بھی ہوتا تھا کہ بڑی تیزی سے گزر رہے ہیں، پکڑ نہیں سکتے، روک نہیں سکتے، کچھ نہیں ہو سکا. اور بس قصدن غفلت کی، ہر گناہ قصدن کیا اس کا بھی اقرار ہے. بہرحال یہ کہ اس کو غفلت میں گزارا اور اب عشر رحمت کی چند گھڑیاں رہ گئی ہیں. اب عشر رحمت جیسے ہی سورج ڈوبے گا، کہیں ڈوب بھی گیا ہو سکتا ہے، ہمارے یہاں کراچی میں ابھی تھوڑی دیر باقی ہے، 20-22 منٹ عشر رحمت ہے، اس کے بعد ہم سے جدا ہو جائے گا. اب پتہ نہیں زندگی میں پھر کبھی ہم عشر رحمت پا سکتے ہیں یا نہیں. 19 منٹ. اللہ پاک عشر رحمت کے صدقے ہماری مغفرت فرمائے، بار بار عشر رحمت سے ملائے. الوداع الوداع یا عشر رحمت، الوداع 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 یا عشر رحمت الوداع.
صلو علی الحبیب
صلی اللہ
تعالی علی محمد.
کیسا ہے نور چھایا مدنی مذاکرے میں،
کیسا ہے نور چھایا مدنی مذاکرے میں، کیسا ہے نور چھایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں.